بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ شروتو، یہ پرسارن آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7,445 کلو ہرٹز پر سن رہے ہیں۔ آج رویوار ہے، دئے کی 21، جمادی الاول کی 26 اور جنوری کی 10 تاریخ۔ پروگرام میں پہلے آپ سماچار سنیں گے، اس کے بعد انمول باتیں پیش ہوں گی، پھر آپ سنیں گے راجنیتک چرچا، اور پھر قرآن ایشوریہ چمتکار پروگرام پیش ہوگا، اور سبھا کا انتیم پروگرام ہے آج کل۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ اپنی سوچ کی اور سے سابدھان رہو کہ تمہاری سوچ بات چیت کی شکل میں ظاہر ہوتی ہے، اپنی بات چیت کی اور سے سابدھان رہو کہ تمہاری بات چیت عادت کی شکل اختیار کرتی ہے، اپنی عادت کی اور سے سابدھان رہو کہ وہ تمہارا چرتر کا آدھار بنتی ہے، اپنے چرتر کی اور سے سابدھان رہو کہ وہ تمہاری شخصیت کا آدھار بنتا ہے، اور اپنی شخصیت اور اپنے ویکتتو کی اور سے سابدھان رہو کہ وہی تمہارا بھوش ہے۔ آپ فرماتے ہیں کہ ہے آدم کی سنتان، آنے والے کل کی چنتا نہ کر، کیونکہ اگر تیرے جیون کا ایک دن بھی باقی ہوگا تو تیرا پالنہار تیری روزی تجھ تک پہنچائے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ فیس بک پر ہمارے پیج کا ایڈریس ہے facebook.com/irib hindi۔ واٹس ایپ پر ہمارا نمبر ہے 00989035065492۔ اور اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایرانی سنسد سبھاپتی نے پشچمی دیشوں کو چیتاونی دی ہے کہ اگر دباؤ بڑھایا تو تہران کی جوابی کارروائی کے لیے تیار ہے۔ انڈونیشیا میں درگھٹنا گرست ویمان کے بلیک باکس کے لوکیشن کا پتہ چل گیا ہے۔ حشد الشعبی کے چیئرمین پر امریکی پرتیبندھوں سے ناراض بغداد نے کڑی پرتیکریا جتائی ہے۔ اور عراق میں امریکی سینیہ کارما پر حملہ ہوا۔ اور اب آپ محمد علی قمی سے وستار سے سماچار سنیے۔ اسلامی گڑتنتر ایران کے سنسد سبھاپتی نے کہا کہ پشچم مورچے کو یہ جان لینا چاہیے کہ اسے ایرانی راشٹر کے ادھیکاروں کو آدھیکارک روپ سے سویکار کرنا ہوگا، اور اگر وہ ایرانی جنتا پر دباؤ ڈالیں گے تو پھر انہیں اسی حساب سے اس کی قیمت ادا کرنے کے لیے بھی تیار رہنا ہوگا۔ سنسد سبھاپتی محمد قالیباف نے رویوار کو سنسد کی کھلی کارروائی میں کہا کہ دشمن سے مقابلے میں ایران کی مکھیہ نیتی پرتیبندھوں کو پربھاوہین بنانا ہے۔ انہوں نے کہا کہ پرمانو سمجھوتا ایران کے لیے کوئی پوتر دستاویز نہیں ہے، بلکہ اس میں ایران کی طرف سے شرطیں رکھی گئی ہیں جن کے انوسار پرتیبندھوں کو ختم کرنا ہوگا۔ انہوں نے کہا کہ امریکہ پرمانو سمجھوتے میں واپس آئے یا نہ آئے، اس کا ایران کی نظر میں کوئی مہتو نہیں ہے، بلکہ مہتو ایران پر لگے پرتیبندھوں کو ویوہارک روپ سے ختم کرنے کا ہے۔ سنسد سبھاپتی نے کہا کہ تہران کو سمجھوتے سے نکلے بنا ہی سمجھوتے کے انوسار یہ ادھیکار ہے کہ دوسرے پکش کی اور سے انچھیدوں کے پالن نہ کیے جانے کی دشا میں وہ بھی پالن کرنے کا کرم روک دے۔ قالیباف نے اسپشٹ کیا کہ تہران سمجھوتے کے مطابق اس سمے اپنی پرتیبدھتاؤں کا پالن کرے گا جب ایران اپنا تیل بیچ سکے اور اس سے پراپت ودیشی مدرا کو بینکنگ کے چینل سے اپنے دیش کی جنتا کی ضرورتوں کو پورا کرنے کے لیے پریوگ کر سکے۔ لمبے سمے سے ویاپارک بھاگیدار و دوست دیش ایران اور وینزویلا کی اور سے امریکہ کی اویدھ پابندیوں کو چنوتی دینے کا سلسلہ جاری ہے۔ اسی کرم میں ایران کا کارگو شپ وینزویلا کی لاگویرا بندرگاہ پہنچ گیا ہے۔ رویٹرز نے جہازوں کی ٹریکنگ ڈیٹا کی ویب سائٹ ریفینیٹیو ایکون کے حوالے سے کہا کہ ایرانی جھنڈے والا کارگو جہاز گلسان گروار کو لاگویرا بندرگاہ پہنچا۔ یہ جہاز نومبر کے انت میں ایران سے چلا تھا۔ وینزویلا کو امریکہ کی اور سے لگائے گئے ایک پکشی پابندیوں کی وجہ سے پیٹرول کی کمی کا سامنا ہے۔ वेनेजुएला के पास दुनिया का सबसे बड़ा तेल का भंडार है। इसकी रिफाइनरियों से प्रतिदिन 13 लाख बैरल तेल रिफाइन हो सकता है, लेकिन अमरीकी पाबंदियों की वजह से स्पेयर पार्ट्स की कमी और बिजली की कटौती के नतीजे में इसकी रिफाइनरियों की क्षमता का सिर्फ 20% भाग ही उपयोग हो रहा है। इंडोनेशियाई अधिकारियों ने उस लोकेशन का पता लगा लिया जहां बोइंग 737 यात्री विमान जकार्ता से उड़ान भरने के कुछ देर बाद समुद्र में दुर्घटनाग्रस्त हो गया था। शनिवार को दुर्घटनाग्रस्त होने वाले श्रीविजया एयरलाइन के इस विमान पर 62 लोग सवार थे। अधिकारियों का कहना कि रविवार को ब्लैक बॉक्स और फ्लाइट डेटा रिकॉर्ड्स के लोकेशन का पता लगा लिया गया है। इससे दुर्घटना के कारणों और दुर्घटना के समय विमान में 62 लोगों के साथ क्या हुआ ये समझने में आसानी होगी। इराक के विदेश मंत्रालय ने पॉपुलर मोबिलाइजेशन यूनिट्स के चेयरमैन फलीह अल फयाज पर वाशिंगटन के प्रतिबंधों को अस्वीकार करार दिया है। एक दिन पहले ही अमरीका ने इराक में लोकप्रिय आतंकवाद विरोधी फोर्स के खिलाफ यह शत्रुतापूर्ण कदम उठाया था। अमरीका के ट्रेजरी विभाग ने 64 वर्षीय फयाज पर 2019 में सरकार विरोधी प्रदर्शनों के दौरान मानवाधिकारों के हनन का गंभीर आरोप लगाते हुए उनके खिलाफ प्रतिबंधों की मंजूरी दी है। इराक की उच्च इस्लामी परिषद के वरिष्ठ अधिकारी ने इस देश से अमरीकी फौजियों को निकालने की मांग की। खालिद अत्ताई ने कहा कि देश की संसद में पारित बिल के मुताबिक अमरीकी फोर्सेस को निकलना चाहिए। अलहद न्यूज के मुताबिक इराक के उच्च इस्लामी परिषद के वरिष्ठ अधिकारी ने कहा कि सरकार का गंभीर न होना काबिज अमरीकी फोर्सेस को इराक से निकालने वाले बिल के लागू होने में देर होने की एक वजह है। उन्होंने हशदुल शाबी के प्रमुख फाले अल फयाज के खिलाफ अमरीकी पाबंदी को शहीद कासिम सुलेमानी और शहीद अबू महदी अल मुहंदिस की शहादत की पहली बरसी पर उसकी प्रतिक्रिया बताया। खालिद अत्ताई ने कहा कि अमरीकी राष्ट्रपति ट्रंप प्रतिरोध के कमांडरों की हत्या के जरिए अपने विचार में क्षेत्र में अमरीकी वर्चस्व को थोपना चाहते हैं। इराक में शनिवार की रात अमरीका की आतंकवादी सेना के लॉजिस्टिक कारवां पर हमला हुआ। इराकी सूत्रों के मुताबिक यह हमला अमरीकी सेना के 3 काफिलों पर हुआ। साबेरून न्यूज चैनल ने बताया कि अमरीका की आतंकवादी सेना के 3 लॉजिस्टिक काफिलों पर इराक के बाबिल और जीकार प्रांतों में हमले हुए। सूत्रों के मुताबिक इनके रास्ते में बम धमाका हुआ। साबेरून न्यूज चैनल ने इस हमले का अधिक ब्यौरा नहीं दिया। हालिया महीनों में इराक में अमरीकी सेना के सैन्य व लॉजिस्टिक काफिलों पर हमले बढ़ गए हैं। इराक की जनता और इराकी संगठन अपने देश से अमरीका की आतंकवादी सेना की वापसी के इच्छुक हैं और इराकी संसद ने अमरीकी सैनिकों के निष्कासन के लिए एक प्रस्ताव भी पारित किया है। अमरीका के आतंकवादी सैनिकों ने सीरिया और अंतर्राष्ट्रीय नियमों की धज्जियां उड़ाते हुए हथियारों से भरे 50 ट्रक सीरिया में अपनी सैन्य छावनी में पहुंचाए हैं। फार्स न्यूज एजेंसी की रिपोर्ट के मुताबिक हथियार लदे ट्रकों का यह काफिला इराक के गैर कानूनी पास अल वलीद से गुजरकर पूर्वोत्तरी सीरिया के प्रांत हस्का की ओर बढ़ रहा है जहां अमरीका की सैन्य छावनी है। कुछ दिन पहले भी अमरीका ने इराक से इसी प्रकार के भारी हथियार बड़ी मात्रा में सीरिया पहुंचाए थे। अमरीका और उसके घटक सीरिया सरकार की इजाजत के बिना ही इस देश में मौजूद हैं और अपनी इस मौजूदगी के लिए आतंकवादी संगठन दाएश के खिलाफ युद्ध को बहाना बनाते हैं। यह ऐसी दशा में है कि अमरीका के राष्ट्रपति डोनाल्ड ट्रंप अपने राष्ट्रपति काल के आरंभ में कह चुके हैं कि सीरिया में दाइश सहित अन्य आतंकवादी संगठनों की मौजूदगी का जिम्मेदार अमरीका है। अमरीका की सरकारी रिपोर्टों के मुताबिक अमरीका ने अब तक सीरिया और इराक में सक्रिय आतंकवादियों को अरबों डॉलर के हथियार दिए हैं। सीरिया की सरकार ने कई बार कहा है कि अमरीका और उसके घटकों की सीरिया में मौजूदगी वास्तव में एक देश पर नाजायज कब्जा है। अमरीकी राज्य कैलिफोर्निया के पूर्व गवर्नर व एक्शन फिल्म के एक्टर आर्नोल्ड श्वार्ट्जनेगर ने ट्रंप से कहा है कि आपको निकाल दिया गया है। अमरीकी राज्य कैलिफोर्निया के पूर्व गवर्नर व एक्शन फिल्म के एक्टर आर्नोल्ड श्वार्ट्जनेगर ने पिछले हफ्ते अमरीकी संसद कैपिटल पर राष्ट्रपति ट्रंप के समर्थकों के धावे की प्रतिक्रिया में ट्रंप को विदाई मैसेज में कहा कि मिस्टर प्रेसिडेंट आपको निकाल दिया गया है। श्वार्ट्जनेगर ने जर्मन अखबार बिल्ड एम सोनटैग को इंटरव्यू में यह बात कही। उन्होंने कहा कि कैपिटल हिल का मंजर देखकर उन्हें बहुत दुख हुआ। उन्होंने कहा कि यह हमारा अमरीका नहीं है, यह मेरा अमरीका नहीं है। रिपब्लिकन नेता श्वार्ट्जनेगर ने पिछले हफ्ते के दंगे से पहले द इकोनॉमिस्ट के लिए लिखे एक लेख में कहा था कि ट्रंप को सत्ता से चिपके रहने के लिए अपनी मूर्खता भरी पागलपन वाली व शैतानी साजिश को लगाम लगानी चाहिए। उन्होंने बिल्ड एम सोनटैग से कहा कि वो ट्रंप के साथ वक्त बिता चुके हैं, लेकिन इससे पहले मैंने उन्हें ऐसा करते नहीं पाया जैसा वो इस वक्त कर रहे हैं। न्यूयॉर्क टाइम्स ने लिखा है कि अमरीका के राष्ट्रपति डोनाल्ड ट्रंप ने जो बाइडेन को शांतिपूर्ण तरीके से सत्ता सौंपने के अपने बयान पर पछतावा प्रकट किया है। न्यूयॉर्क टाइम्स ने लिखा कि ट्रंप ने व्हाइट हाउस में एक निजी बैठक में अपने उस वीडियो बयान पर पछतावा जताया है जिसमें उन्होंने कांग्रेस की इमारत पर हमले की आलोचना की थी और कहा था कि वो जो बाइडन को शांतिपूर्ण रूप से सत्ता सौंप देंगे। न्यूयॉर्क टाइम्स के मुताबिक ट्रंप ने कहा कि वो किसी भी दशा में त्यागपत्र नहीं देंगे। शुक्रवार को व्हाइट हाउस के 3 सलाहकारों ने CNN टीवी चैनल को बताया था कि ट्रंप सत्ता से हटने का कोई इरादा नहीं रखते। ट्रंप ने राष्ट्रपति चुनाव के परिणाम के विरोध के बाद पहली बार गत गुरुवार को एक वीडियो संदेश में कांग्रेस की इमारत पर अपने समर्थकों के धावे की आलोचना की और कहा कि अमरीका में शांतिपूर्ण तरीके से सत्ता का हस्तांतरण होगा। कांग्रेस पर होने वाले हमले में 5 लोग मारे गए। अमरीका के भूतपूर्व विदेश मंत्री हिलेरी क्लिंटन ने कहा कि ट्रंप के समर्थक आतंकवादी हैं और ट्रंप को उनकी हिंसा के लिए जवाबदेह होना चाहिए। पाकिस्तान में ब्रेकडाउन के कई घंटों बाद भी इस देश के अधिकांश नगर अंधेरे में डूबे हुए हैं। पाकिस्तान के ऊर्जा मंत्री उमर अयूब खान ने ट्वीट किया कि पूरे देश में बिजली सप्लाई नेटवर्क की फ्रीक्वेंसी में अचानक गिरावट से ब्रेकडाउन हुआ है। पाकिस्तानी सूत्रों के मुताबिक पावर डिवीजन के प्रवक्ता ने कहा कि फ्रीक्वेंसी 50 से 0 हो गई। प्रवक्ता ने कहा कि इसका कारण जानने की कोशिश की जा रही है। पाकिस्तान के ऊर्जा मंत्री ने शांति बनाए रखने की अपील की है। स्थानीय समयानुसार लगभग 12 बजे ब्रेकडाउन हुआ और घंटों बाद राजधानी इस्लामाबाद में आपूर्ति बहाल हुई, लेकिन उसके बाद कई बार आपूर्ति बाधित हुई। पाकिस्तान में बिजली कट जाने के बाद लोग मजेदार ट्वीट कर रहे हैं। किसी ने ट्वीट किया कि लाइट आने पर कहीं टीवी से मेरे प्यारे भाई बहनों न सुनाई दे, उसका इशारा सैन्य विद्रोह की तरफ था। ब्रिटेन की जनता का बड़ा भाग देश के प्रधानमंत्री बोरिस जॉनसन का इस्तीफा चाहता है। ब्रिटेन में ताजा सर्वे के मुताबिक इस देश की अधिकांश जनता बोरिस जॉनसन के परफॉर्मेंस से खुश नहीं है और उनका इस्तीफा चाहती है। अखबार गार्डियन ने अपीनियम द्वारा कराए गए सर्वे के हवाले से बताया कि 43% ब्रिटिश जनता का मानना है कि जॉनसन को प्रधानमंत्री के पद से हट जाना चाहिए। गार्डियन के मुताबिक सर्वे में शामिल 40% लोग चाहते हैं कि बोरिस जॉनसन कंजर्वेटिव पार्टी के अध्यक्ष बने रहें। इस सर्वे के मुताबिक 72% ब्रिटिश जनता का मानना है कि सरकार ने COVID-19 पैंडेमिक से निपटने के लिए काफी मात्रा में तेजी से कार्रवाई नहीं की। और इसी के साथ समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। अनमोल बातें दोस्तों, कार्यक्रम अनमोल बातें में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। दोस्तों, आज के कार्यक्रम में हम आपको लोगों के साथ रहने और उनके साथ जीवन बिताने के कुछ बिंदुओं के संबंध में चर्चा करेंगे। इंसान एक सामाजिक प्राणी है, वो दूसरों के साथ रहता है। शायद ही कोई ऐसा इंसान मिले जिसे किसी की आवश्यकता न हो और वो अपनी हर ज़रूरत की आपूर्ति स्वयं कर ले और किसी से कोई लेना देना न रखे। कहने का तात्पर्य है कि इंसान को अपनी आवश्यकताओं की पूर्ति के लिए एक दूसरे की आवश्यकता है। समाज में रहना और एक अच्छा व सफल जीवन बिताना भी एक बहुत बड़ी कला है, पर बहुत से लोग इस कला से अनभिज्ञ होते हैं और इसी अनभिज्ञता के कारण उन्हें अपने जीवन में बहुत सी समस्याओं का सामना करना पड़ता है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वालैहि वसल्लम फरमाते हैं कि हमारे पालनहार ने लोगों के साथ नरमी से पेश आने का आदेश दिया है, जिस तरह उसने धार्मिक दायित्वों के अदा करने का आदेश दिया है। लोगों के साथ नरमी से पेश आना वो विशेषता है जिसकी वजह से दूसरे लोग नरमी से पेश आने वाले व्यक्ति के साथ उठना बैठना और संबंध रखना पसंद करते हैं। लोगों के साथ नरमी से पेश आना पैगंबर इस्लाम की वो विशेषता थी जिसकी वजह से लोग उनके पास उठते बैठते और उनसे अपनी समस्याओं को कहते थे। उनकी इस विशेषता को महान ईश्वर पवित्र कुरान में बयान करता और कहता है कि अगर आप सख्त व निष्ठुर दिल के होते और लोगों के साथ कड़ाई से पेश आते तो लोग आपके पास से चले जाते। पैगंबर इस्लाम कहते हैं कि सबसे बुद्धिमान व्यक्ति वो है जो लोगों के साथ सबसे अधिक नरमी से पेश आता है। पैगंबर इस्लाम की यह हदीस इस बात की सूचक है कि अगर कोई लोगों से नरमी से पेश आता है तो इसे उसकी कमजोरी नहीं समझना चाहिए, बल्कि ये वो विशेषता है कि जिसकी प्रशंसा महान ईश्वर और उसके दूत ने की है। क्या कोई ये कह सकता है कि पैगंबर इस्लाम अपनी कमजोरी की वजह से लोगों से नरमी से पेश आते थे? नरमी से पेश आना वो विशेषता है जो लोगों को एक दूसरे से समीप करती है, और जिस समाज के लोग जितना अधिक एक दूसरे के लिए समीप होंगे उतने ही उस समाज के लोगों में कठिनाइयां व समस्याएं कम होंगी। पैगंबर इस्लाम का कथन है कि जिसे लोगों से नरमी से पेश आने का अवसर प्रदान कर दिया गया उसे लोक परलोक की भलाई दे दी गई, यानी नरमी से पेश आना वो कार्य है जिसमें लोक परलोक की भलाई निहित है। नरमी वो विशेषता है जिसके अंदर ये पाई जाएगी उसे सुशोभित कर देगी। नरमी से पेश आना वो विशेषता है जिसे महान ईश्वर पसंद करता है और नरमी से पेश आने वाले इंसान की मदद करता है। حضرت علی علیہ السلام فرماتے ہیں وہ ویکتی تتودرشی نہیں ہے جو اس ویکتی کے ساتھ نرمی سے پیش نہیں آتا جس کے ساتھ نرمی سے پیش آنے کے علاوہ کوئی چارہ نہیں ہے۔ حدیث میں ہے کہ مہان ایشور نے پیغمبروں کو دوسرے انسانوں پر جو شریشتہ پردان کی ہے اس کی ایک مکھ وجہ یہ تھی کہ وہ ایشوریہ دھرم کے دشمنوں سے نرمی سے پیش آتے تھے۔ لوگوں کے ساتھ نرمی سے پیش آنے کے بارے میں امام حسین علیہ السلام کی حدیث ہے کہ جس کی سوچ کسی پریرام تک نہ پہنچ سکے اور اس کے لیے وکلپ کا راستہ بند ہو جائے تو لوگوں کے ساتھ نرمی سے پیش آنا اس کی کنجی ہے۔ امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ ایشور نے قرآن میں جو یہ کہا ہے کہ لوگوں کے ساتھ نرمی سے پیش آؤ تو اس میں مومن کافر سب شامل ہیں۔ اسی پرکار امام آگے فرماتے ہیں کہ مومن کے ساتھ کھلے من سے ملنا چاہیے، کنتو کافروں کے ساتھ نرمی سے پیش آنا چاہیے تاکہ ان میں ایمان کی اور رجحان و جھکاؤ پیدا ہو، اور نرمی سے پیش آنے کا نیوتم لابھ یہ ہوگا کہ سوئم نرمی سے پیش آنے والا اور اس کے دوسرے مومن بھائی کافروں کی یاتنا سے سرکشت رہیں گے۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ لوگوں سے نرمی سے پیش آؤ تاکہ ان کے ڈنک اور ان کی چالوں سے سرکشت رہو۔ اسی پرکار حدیث میں ہے کہ لوگوں کے ساتھ نرمی سے پیش آنا برکت ہے، اور جو لوگوں کے ساتھ نرمی سے پیش آنے سے ونچت ہو تو وہ بھلائی سے ونچت ہے۔ دوسرے شبدوں میں لوگوں سے نرمی سے پیش آنا بھلائی کی کنجی ہے۔ اس کی وجہ یہ ہے کہ جب انسان دوسرے لوگوں کے ساتھ نرمی سے پیش آتا ہے تو بہت سے لوگوں کا اس سے سمپرک ہو جاتا ہے اور وہ دوسروں کی سمسیاؤں سے ادھک ہوتا ہے، اس پرکار اسے نیک کام کرنے کا ادھک اوسر ملتا ہے۔ حدیث میں ہے کہ اگر کوئی اپنی سمسیا تمہارے پاس لے کر آتا ہے، یعنی اپنی سمسیا تمہارے سامنے پیش کرتا ہے، تو یہ ایک نعمت ہے اور اس کے سمادھان میں جلدی کرنا چاہیے، کہیں ایسا نہ ہو کہ یہ نعمت ہاتھ سے نکل جائے۔ بہرحال لوگوں سے نرمی سے پیش آنے کی اسلام میں بہت سفارش کی گئی ہے، یہاں تک کہ پیغمبر نے فرمایا ہے کہ اچھائی کا آدیش نہ دے اور برائی سے نہ روکے، کنتو یہ کہ جس کے اندر تین وشیشتائیں ہوں۔ اچھائی کا آدیش دینے اور برائی سے روکنے میں لوگوں سے نرمی سے پیش آئے، اچھائی کا آدیش دینے اور برائی سے روکنے میں سنتولن کا دھیان رکھے، اور جس چیز کا وہ آدیش دے رہا ہے یا اسے روک رہا ہے تو اس سے اس کی जानकारी होनी चाहिए। दोस्तों आज के कार्यक्रम का समय यहीं पर समाप्त हुआ। अनुमति दें, खुदा हाफिज।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। फारस की खाड़ी में ईरान का सैन्य प्रदर्शन और फ्रांस में कोरोना के ब्रिटेन वेरिएंट से जनता में बेचैनी जैसे मुद्दों को आज हम अपने कार्यक्रम में शामिल कर रहे हैं। ईरान ने फारस की खाड़ी में सैन्य अभ्यास करके शक्ति प्रदर्शन करते हुए बताया है कि वो क्षेत्र में रक्षा करने में सक्षम है। एक रिपोर्ट लेकर उपस्थित हैं साथी कमर अब्बास।
फारस की खाड़ी में ईरानी बसीज के युद्धपोतों का शक्ति प्रदर्शन। ये फारसी द्वीप है जहां पर स्वयंसेवियों और सिपाह का तीसरे चरण का युद्ध अभ्यास बहुत शानदार तरीके से चल रहा है। ये सैन्य अभ्यास आज सुबह शहीद कासिम सुलेमानी के नाम और उनकी याद से शुरू हुआ। ये देश की नौसेना और बुशहर के स्वयंसेवियों का शक्ति प्रदर्शन है। सब लोग देखें। नौसेना के इस सैन्य अभ्यास में बुशहर प्रांत की कुछ बंदरगाहों से IRGC और स्वयंसेवियों की स्पीड बोट्स और युद्धपोतों ने शक्ति प्रदर्शन किया। स्वयंसेवी की सैकड़ों स्पीड बोट्स और इसी प्रकार से इमाम हुसैन बटालियन भी इसमें शामिल है जो तट से फारस की खाड़ी तक गए। ये तैयारी पाई जाती है कि हमारे तटों और जल क्षेत्रों को इंशाल्लाह उचित ढंग से सुरक्षित किया जाए। ईश्वर आपको और अधिक शक्ति प्रदान करे। स्पीड बोट्स का ये सैन्य अभ्यास फारस की खाड़ी में IRGC के हाथों अमरीकी नौसेना के 10 सैनिकों की गिरफ्तारी की वर्षगांठ से कुछ दिन पहले किया जा रहा
है।
फारस की खाड़ी में इस्लामी गणतंत्र ईरान की सशस्त्र सेना और सिपाह की नौसेना का संदेश हमेशा शांति और सुरक्षा रहा है। आज उसका एक छोटा सा उदाहरण पेश किया गया है। फारस की खाड़ी से IRIB के लिए मोहम्मद हादी हाजी जादे की रिपोर्ट।
कोरोना वायरस के नए स्ट्रेन से फ्रांस में अब दहशत फैल गई है। विस्तार से बता रहे हैं अख्तर अब्बास।
फ्रांस में ब्रिटेन के न्यू स्ट्रेन कोरोना के फैलने की आधिकारिक घोषणा ने देश की जनता को बुरी तरह से भयभीत कर दिया है। अस्पताल के सूत्रों के अनुसार इस देश के विभिन्न क्षेत्रों में ब्रिटेन के इस नए वेरियंट के सैकड़ों केसों की पुष्टि हो चुकी है।
Plus contagieux de l'ordre de...
इसके फैलने की गति सामान्य कोरोना की तुलना में 40-70% अधिक है और ये बहुत ही खतरनाक है। फ्रांस की एक शोध रिपोर्ट बताती है कि 12-16 की आयु के किशोरों में बड़ों की तुलना में इस नए वायरस के फैलने का खतरा 7 गुना अधिक पाया जाता है। ब्रिटेन में जिस गति से ये फैला है यही विषय हमारी चिंता का मुख्य कारण है। हमें पूरी तरह से तैयार रहना होगा क्योंकि विलंब विनाशकारी हो सकता है। इस शोध के अनुसार ब्रिटेन का कोरोना बच्चों के लिए भी घातक हो सकता है। यही कारण है कि नए साल की छुट्टियों के बाद اسکولوں کے کھولے جانے سے فرانسیسی پریواروں میں چنتا بہت بڑھ گئی ہے۔ فرانس میں برٹن کے نئے ویریئنٹ کے پھیلاؤ کے خطرے کے عام ہو جانے سے اس دیش نے لاک ڈاؤن کو اگلے 2 مہینوں تک کے لیے بڑھا دیا ہے۔ اسی پرکار سے برٹن سے ملنے والی سیما کو انشچت کال کے لیے بند کر دیا گیا ہے۔ پیرس سے آئی آر آئی بی کے لیے شہسوار حسینی کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ کشمیر میں جہاں پر بھاری برف باری ہو رہی ہے، وہیں پر ایک کشمیری نیتا نے کہا ہے کہ ایل جی پرشاسن راج میں وکاس کے کاموں میں رکاوٹیں ڈال رہا ہے۔ سپتے محمد حسن کی رپورٹ۔
نیشنل کانفرنس کے علی محمد ساگر کے پتر اور ایس ایم سی کے نو منتخب پرتیاشی سلمان ساگر نے سری نگر میں ایک سمباداتا سمیلن کو سمبوجھت کرتے ہوئے کہا کہ اگر لوگوں نے ان کے پکش میں ووٹ دیے پرنتو جو موجودہ پرشاسن ہے انہیں ہرانے کے لیے انہوں نے ہر سمبھو پریاس کیا۔ سری نگر میں ایک سمباداتا سمیلن کو سمبوجھت کرتے ہوئے انہوں نے پرشاسن پر وبھن آروپ لگائے اور کہا کہ انہوں نے پی اے جی ڈی کو ہرانے کے لیے تمام تر حربے استعمال میں لائے۔ انہوں نے کہا کہ ایس ایم سی میں جو نیا قانون پیدا کیا گیا وہ الیکھنیے ہے اور ہمارا یہ ماننا ہے کہ یہاں سب کچھ ایک پارٹی کو زمینی استر پر فعال بنانے کے لیے کیا جا رہا ہے۔ انہوں نے کہا کہ ہم نئی دہلی کو یہ بتانا چاہتے ہیں کہ اس سے گنترنت نہیں پنپے گا۔ سلمان ساگر نے کہا کہ جتنے بھی نیشنل کانفرنس یا ان کے جتنے بھی سمرتھک انی لوگ جیت کر آئے ہیں ان کا یہ کاریہ ہے کہ وہ یہاں پر ترقی اور تعمیر میں اپنا یوگدان دیں، پرنتو انہوں نے آروپ لگایا کہ ایل جی پرشاسن انہیں ایسا کرنے سے روک رہی ہے۔
اللہ کا شکر کرتے ہیں اور ان لوگوں کا جنہوں نے ووٹ کیا، وہ چاہے سلنا میں تھے یا سورا میں تھے، لوگ جنہوں نے بہت مشکل حالات میں آ کے ووٹ کیا، میں ان کا شکریہ ادا کرتا ہوں۔ پھر اپنے ان دوستوں کا، کلیگز کا، جنہوں نے جس بھی طریقے سے ہیلپ کر پائے انہوں نے ہیلپ کی، میں ان کا تہہ دل سے، یہ صحیح موقع ہے ان لوگوں کا شکریہ ادا کرنے کا۔ جہاں میں پارٹی کا شکریہ ادا کرتا ہوں، انہوں نے مجھے 2 جگہ سے مینڈیٹ دیا، وہیں ان ورکرز کا جتنے بھی جنہوں نے بھی ایک ایک کر کے اس مقام پہ لایا مجھے، آج مجھے الیکٹ کر رہا ہے یہاں اور میں نے آج ووٹ لے لی۔ یہ کارپوریشن پچھلے جب سے بنی ہے 2 سال میں کافی اتھل پتھل رہی ہے، یہاں بدقسمتی کی بات ہے، اس میں کوئی دورائے نہیں ہے، لیکن ہم امید کرتے ہیں کہ سٹیبلٹی آئے گی اور ہم سب کارپوریٹرز، یہاں ڈپٹی میئر صاحب بیٹھے ہیں، یہاں عمران صاحب بیٹھے ہیں اور جتنے بھی ہم باقی لوگ یہاں ہیں، ہم پوری امید کرتے ہیں جو ابھی کارپوریشن چل رہی ہے یہ سٹیبلٹی کی اور سری نگر کی ڈیولپمنٹ کی اور بڑھے گی۔ ہم یقین دلاتے ہیں ہر ایک کو، یہاں میڈیا کو اور اپنے دوستوں کو، کہ ہم کارپوریشن میں سٹیبلٹی لائیں گے۔ ہمارا کوئی بھی ایسا ارادہ نہیں ہوگا کارپوریشن سٹیبل نہ رہے، ہمارا صرف 1 پوائنٹ ایجنڈا ہے، ڈپٹی میئر صاحب کی لیڈرشپ میں، یہاں باقی ہمارے عمران صاحب ہیں، ہمارا یہی ہوگا کہ سری نگر کی ترقی ہو۔
اس بیچ ہمپات کے کارن پورے کشمیر میں استھتی اب بھی سامان نہیں ہو رہی ہے، اگرچہ پرشاسن بڑے بڑے دعویٰ کر رہی ہے کہ انہوں نے تمام مارگوں سے برف ہٹا دیا ہے اور بجلی کو بحال کیا ہے، پرنتو اب بھی استھانیہ لوگ بہت سارے آروپ لگا رہے ہیں۔
برف ہے یہاں سے گاؤں نیچے آدھے گاؤں تک اٹھائی، اس سے اوپر جو گجر بستی ہے اس کی برف نہیں اٹھائی، ہمیں بولتے ہیں کبھی یہ روڈ درج نہیں، اگر درج نہیں تو پھر گورنمنٹ نے ہمیں دی کیوں؟ اگر اس کا کام لگایا ہمیں 5 لاکھ دیا یا 4 لاکھ دیا تو پھر کیسے یہ روڈ آ گئی؟ یہ درج نہیں ہے، اگر درج نہیں ہے تو پھر کس یہ بنائی کس نے؟ گورنمنٹ نے پیسے دیا نہ بنائی ہے۔
سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اسی کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوتا ہے۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، ابھی آپ نے راجنیتک چرچا کا دینک کارکرم سنا، آشا ہے آپ کو پسند آیا ہوگا۔ آپ کو بتاتے چلیں کہ ہمارے ان کارکرموں کو آپ ویب سائٹ پر بھی دیکھ سکتے ہیں، پتا ہے partstoday.com/hi۔ فیس بک پر ہمارا پیج ہے facebook.com/IRIB Hindi/ ہمارا ای میل آئی ڈی اس پرکار ہے hindi@ws.irib.ir۔ متروں، اب ہم آپ کو ساپتاہک کارکرم سنوائیں گے قرآن ایشوریہ چمتکار اور آج کل۔ تو پہلے پیش ہے پوتر قرآن کی آیتوں کی ویاخیا پر آدھارت کارکرم۔
قرآن ایشوریہ چمتکار۔
پریہ شروتاؤں، کارکرم قرآن ایشوریہ چمتکار کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں، آشا ہے پسند کریں گے۔ آئیے پہلے سورہ اسراء کی آیت نمبر 29 کی تلاوت سنیں۔
وَلَا تَجْعَلْ يَدَكَ مَغْلُولَةً إِلَى عُنُقِكَ وَلَا تَبْسُطْهَا كُلَّ الْبَسْطِ فَتَقْعُدَ مَلُومًا مَحْسُورًا۔
اور کبھی بھی اپنے ہاتھ کو کنجوسی سے اپنی گردن سے مت باندھو، اور نہ ہی دانشیلتا سے اسے پورا کھلا ہوا چھوڑ دو کہ اس استھتی میں تم دھکارے ہوئے اور پچھتانے والے ہو کر بیٹھ جاؤ گے۔
پچھلے کارکرم میں ایشور نے ماتا پتا، ناتے داروں اور دریدروں کے ساتھ بھلائی کی سفارش کی تھی۔ یہ آیت کہتی ہے کہ بھلائی اور آرتھک سہایتا میں سنتولن سے کام لینا چاہیے، نہ تو اتنا کنجوس ہونا چاہیے کہ سدیو ہاتھ بندھے رہیں، اور نہ ہی اتنا دانی ہونا چاہیے کہ اپنے پاس جو کچھ بھی ہے اسے دوسروں کو دے کر سوئم خالی ہاتھ گھر میں بیٹھ جائیں۔
اسلام سنتولن کا دھرم ہے اور ہر پرکار کی کمی اور اتیشیوکتی سے روکتا ہے، چاہے وہ بھلے کرموں میں ہی کیوں نہ ہو، کیونکہ اس کا پرینام پچھتاوے کے اترکت کچھ نہیں ہوتا۔
اس آیت سے ہم نے سیکھا کہ جس پرکار سے کنجوسی اپریے ہے، اسی پرکار سے اپویہ بھی اسلامی شکشاؤں سے میل نہیں کھاتا۔
بھلے اور اچت کرموں تک میں اپویہ کا پرینام پچھتاوے کے اترکت کچھ اور نہیں ہوتا۔
آئیے اب سورہ اسراء کی آیت نمبر 30 کی تلاوت سنیں۔
اِنَّ رَبَّكَ يَبْسُطُ الرِّزْقَ لِمَن يَشَاءُ وَيَقْدِرُ إِنَّهُ كَانَ بِعِبَادِهِ خَبِيرًا بَصِيرًا۔
نشچت روپ سے تمہارا پالنہار جسے چاہتا ہے اس کی آجیویکا کو بڑھا دیتا ہے یا کم کر دیتا ہے، کہ نسندیہ وہ اپنے داسوں کے بارے میں بہت ادھک گیانی و دیکھنے والا ہے۔
یہ آیت اس سنسار میں لوگوں کی آجیوکا میں انتر کی اور سنکیت کرتے ہوئے کہتی ہے، مولتہ ایشور نے سبھی لوگوں کی آجیوکا ایک سمان نہیں رکھی ہے، اور اس کی پرمپرا یہ ہے کہ منشیوں کو ایک دوسرے سے بھن ہونا چاہیے، اور یہ پرمپرا اس کے گیان و تتو درشتا کے آدھار پر ہے۔
سپشٹ ہے کہ یہ انتر انیائے پورن بھید بھاؤ کے ارتھ میں نہیں ہے، کیونکہ پرتھم تو یہ کہ ایشور کسی کا رنی نہیں ہے کہ اس کے دعوے کے انوسار اسے آجیوکا پردان کرے، اور دوسرے یہ کہ وہ جسے جس ماترا میں بھی آجیوکا پردان کرتا ہے اس سے اتنا ہی دائتو بھی چاہتا ہے۔ جس کی آجیوکا ادھک ہوتی ہے اس کے کرتویہ اور دائتو بھی ایسے ہوتے ہیں جو دوسروں کے نہیں ہوتے۔
اس کے اترکت یہ سنسار پریکشا کا استھان ہے، اور ہر کسی کی کسی نہ کسی ڈھنگ سے پریکشا لی جاتی ہے۔ دھن سمپن کی دان دکشنا دوارا اور دردر کی دھیر و سنیم کے مادھیم سے پریکشا لی جاتی ہے۔
البتہ آجیوکا کی پراپتی کے لیے پریاس بھی آوشک ہے، اور ہر کسی کو اپنی کشمتا بھر پریاس کرنا چاہیے، किंतु मनुष्य को कितनी आजीविका मिलती है ये बात अनेक बाहरी कारकों पर निर्भर है जो मनुष्य के हाथ में नहीं है। अतः संभव है कि एक समान प्रयास करने वाले दो लोगों को भिन्न भिन्न परिणाम प्राप्त हों, किंतु उन्हें जितनी मात्रा में आजीविका मिलेगी उसी अनुपात में उनका दायित्व भी होगा।
इस आय से हमने सीखा कि हमें इस बात की आशा नहीं रखनी चाहिए कि सभी की आजीविका एक समान होगी, बल्कि हमें अपनी क्षमता व योग्यता के अनुसार दरिद्रों की सहायता करनी चाहिए। इससे अधिक हमारा कोई दायित्व नहीं है।
ईश्वर के सभी काम ज्ञान व तत्वदर्शिता पर आधारित होते हैं। यदि कभी हमें किसी काम का कारण समझ में ना आए तो हमें लोगों की आजीविका में अंतर के समान ही अपने ज्ञान पर संदेह करना चाहिए, ईश्वर के कार्य को गलत नहीं समझना चाहिए।
आइए अब सूरह इसरा की आयत नंबर 31 की तिलावत सुने।
वला तक्तुलू औलादकुम खशियत इमलाक नहनु नर्ज़ुकुहुम व इय्याकुम इन क़त्लहुम कान ख़िज़्यन कबीरा।
और दरिद्रता के भय से अपनी संतान की हत्या न करो, ये हम ही हैं जो उन्हें भी और तुम्हें भी आजीविका प्रदान करते हैं, निश्चित रूप से उनकी हत्या बहुत बड़ा पाप है।
गर्भपात और शिशुओं की हत्या के कई बहाने हैं, जिनमें से एक अर्थात दरिद्रता और आर्थिक दुर्दशा की ओर ये आयत संकेत करती है और कहती है कि क्या तुम ये सोचते हो कि तुम अन्नदाता हो कि दरिद्रता के भय से निर्दोष शिशुओं की हत्या करते हो। ईश्वर है जो उन्हें रोजी और आजीविका प्रदान करता है, जिस प्रकार से कि वो तुम्हें भी आजीविका देता है।
स्पष्ट है कि जब दरिद्रता के भय से गर्भपात वैध नहीं है तो फिर किसी भी अन्य कारण से कदापि वैध नहीं हो सकता। वस्तुतः माता या पिता शिशु के स्वामी नहीं है कि वे उसकी जान लेने के बारे में सोचें, बल्कि शिशु भी माता पिता की भांति एक स्वतंत्र व स्वाधीन मनुष्य है और उसका स्वामी तथा अन्नदाता ईश्वर है। ईश्वर ने कदापि इस बात की अनुमति नहीं दी है कि शिशु के जीवन के अधिकार का कोई भी हनन करे, चाहे वो माता के गर्भ में ही क्यों न हो।
रोचक बात यह है कि आज का सभ्य संसार बच्चियों को जीवित धरती में गाड़ देने के कारण अज्ञानता के काल के अरबों की भर्त्सना करता है, जबकि कुछ देशों की संसदों ने गर्भपात को वैध घोषित किया है और माता की इच्छा पर उसका गर्भपात कर दिया जाता है।
यदि उस समय क्रूर पिता अपनी नवजात बच्ची को जीवित धरती में गाड़ देता था तो आज माता, जिसे प्रेम व स्नेह का प्रतीक होना चाहिए, इस प्रकार का निंदनीय कृत्य करती है। यदि उस समय केवल लड़कियों पर ही अत्याचार किया जाता था तो आज लड़के और लड़की दोनों ही अपने माता पिता की स्वार्थी इच्छाओं की बलि चढ़ रहे हैं और मनुष्य के सबसे बड़े अधिकार अर्थात जीवन के अधिकार से उन्हें वंचित किया जा रहा है।
इस आयत से हमने सीखा कि किसी भी प्रकार के घाटे या हानि का भय इस बात का औचित्य प्रदान नहीं करता कि दूसरों के अधिकारों विशेषकर उनके जीवन के अधिकार की अनदेखी की जाए।
रोजी व आजीविका ईश्वर के हाथ में है और दरिद्रता का बहाना बनाकर गर्भपात नहीं किया जा सकता। ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। आज कल
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। आज हम इस बात पर चर्चा करेंगे कि क्या राजनीतिक संकट में डूबता इसराइल अनगिनत संकटों को झेल पाएगा।
अख्तर रिज़वी का सलाम स्वीकार करें।
दोस्तों, अगर बीते साल 2020 की बात की जाए तो इसराइल इस पूरे साल में बार बार मंत्रिमंडल के गठन और विघटन, ज़ायोनी प्रधानमंत्री बेन्यामिन नेतन्याहू के खिलाफ लगातार जारी रहने वाले प्रदर्शनों और कुछ अरब देशों के साथ इसराइल के संबंधों की स्थापना जैसे मुद्दों के लिए चर्चा में रहा। वर्ष 2020 में इसराइल में मंत्रिमंडल के गठन को लेकर विवाद कभी पूरी तरह नहीं थमा। एक साल के भीतर इसराइल में 3 संसदीय चुनाव कराने पड़े। तीसरे चुनाव में भी किसी भी पार्टी या अलायंस को स्पष्ट बहुमत नहीं मिला। बहरहाल, कोरोना के संकट ने जब इसराइल को बुरी तरह चपेट में ले लिया तो इन आपात हालात में दोनों प्रतिद्वंद्वियों बेन्यामिन नेतन्याहू और बेनी गांट्स ने मिलकर सरकार बनाई। बेनी गांट्स को संसद सभापति का पद मिल गया और नेतन्याहू ने प्रधानमंत्री पद संभाला। मंत्रिमंडल के गठन के लिए नामजद किए जाने से पहले नेतन्याहू के खिलाफ इसराइल की अदालत में भ्रष्टाचार का मुकदमा तेज रफ्तार से चल पड़ा। अवैध इसराइली शासन की 72 साल की आयु में यह पहला मौका है जब प्रधानमंत्री काल के दौरान किसी नेता पर आर्थिक भ्रष्टाचार, रिश्वतखोरी, धोखाधड़ी और विश्वासघात के आरोप लगे हैं। बहरहाल, 2020 का साल खत्म होने तक अदालत ने नेतन्याहू के मुकदमे में अपना फैसला नहीं सुनाया। नेतन्याहू की सत्ता के विरुद्ध जारी प्रदर्शन थमने का नाम नहीं ले रहे हैं और प्रदर्शनकारी नेतन्याहू को पद से हटाने की मांग कर रहे हैं।
If that person is ill or not, you need to test that person immediately after he is identified as suspicious. So, as a suspect. So, if you do not, then the chain of infection, it goes on and you are not able to cut it.
नेतन्याहू और बेनी गांट्स के बीच सहमति बनी थी कि वो 1.5 साल के लिए प्रधानमंत्री पद संभालेंगे। इस समझौते के आधार पर नेतन्याहू नवंबर 2021 तक प्रधानमंत्री पद पर बने रहते, जिसके बाद बेनी गांट्स ये ओहदा संभालते। नेतन्याहू की सरकार में उनकी लिकुड पार्टी और बेनी गांट्स की पार्टी को बराबर बराबर मंत्री पद दिए गए, मगर शुरू से ही मतभेद काबू से बाहर होने लगे। नेतन्याहू महत्वपूर्ण फैसलों में गांट्स को विश्वास में नहीं ले रहे थे। इस विवाद का यह नतीजा निकला कि वर्ष 2020 पूरा होते होते इसराइल की संसद को भंग करना पड़ा। अब आगामी 23 मार्च को इसराइल में 2 साल के भीतर चौथी बार संसदीय चुनाव कराए जाएंगे। नेतन्याहू के स्ट्रेटेजिक मामलों के सलाहकार टॉमी शिंकमैन ने कहा है कि नेतन्याहू और गांट्स के पार्टियों में समझौता उस विवाद की तरह हुआ जिसमें दोनों पक्षों को पहले दिन से पता चल जाता है कि रिश्ता खत्म होने के समान है, मगर दोनों पक्षों ने अपने अपने स्वार्थ को देखते हुए ये कोशिश की कि अलगाव के लिए बेहतरीन समय चुना जाए ताकि ज्यादा से ज्यादा फायदा उठाया जाए। नेतन्याहू ने अपने विरुद्ध प्रदर्शनों के तेज होने के बाद लोगों का ध्यान भटकाने की भी कोशिश की और लॉकडाउन का ऐलान कर दिया। हालांकि गांट्स और नेतन्याहू के विवाद की सबसे बड़ी वजह 1 वर्षीय या 2 वर्षीय बजट का मंजूर या ना मंजूर होना बताया गया, मगर सच्चाई ये है कि दोनों एक दूसरे के लिए धोखा देने की कोशिश में थे कि उन्हें आशंका थी कि जो भी चूका उसे दूसरा पक्ष धोखा दे देगा। इसीलिए संसद भंग हो जाने के बाद इसराइली अखबार हारिस ने लिखा कि हमारे पास प्रभावहीन संसद, डरी हुई न्यायिक व्यवस्था और जर्जर हो चुका समाज है। इसका साफ मतलब यह है कि इसराइल का राजनीतिक ढांचा बिखरने के करीब है। جہاں ایک طرف یہ سنکٹ جاری رہا وہیں دوسری اور نتنیاہو کے خلاف لگاتار ویروھ پردرشن بھی الگ الگ روپوں میں چلتے رہے. 27 ہفتے سے ہر شنیوار کو ہونے والے پردرشنوں میں بھاگ لینے والوں کی مانگ یہ ہے کہ نتنیاہو کے بھرشٹاچاروں کی چھان بین کی جائے. اس کے علاوہ لوگوں کو یہ بھی اعتراض تھا کہ نتنیاہو کرونا وائرس کی روک تھام میں بہت ناکارہ ثابت ہوئے ہیں. نتنیاہو دراصل آرتھک بھرشٹاچار کے معاملوں میں پھنسے ہوئے ہیں. ایک معاملہ بڑے ویاپاریوں سے مہنگے تحفے وصول کرنا ہے, دوسرا معاملہ ایک اخبار کے ساتھ ڈیل کو لے کر ہے. نتنیاہو نے یدیوت اہرنوت اخبار سے کہا کہ وہ ان کی سرکار کی خوب تعریف کرے, جس کے جواب میں ان کی سرکار اس اخبار کے پرتیدوندی اخبار اسرائیل ہیوم پر کڑائی کرے گی. تیسرا معاملہ جرمنی سے پرمانو پنڈبی کے سودے میں آرتھک بھرشٹاچار سے جڑا ہوا ہے, جبکہ چوتھا معاملہ ایک ٹیلی کمیونیکیشن کمپنی کو نتنیاہو دوارا ملینوں ڈالر کی رقم ادائیگی سے جڑا ہوا ہے. نتنیاہو اپنے بھرشٹاچاروں اور آپرادھک گتیویدھیوں کے کارن پرائم منسٹر کے بجائے کرائم منسٹر کہے جانے لگے. دیواروں پر اسرائیل اسپرنگ کے نعرے لکھے جا رہے ہیں. نتنیاہو کو یہ ڈر ہو گیا کہ جیسے ہی پردھان منتری پد ان کے ہاتھ سے نکلا انہیں جیل جانا پڑ سکتا ہے. اسرائیل کے سندرب میں ایک اور مدعا عرب سرکاروں سے سمبندھوں کی استھاپنا کا ہے. اسرائیل نے امارات, بحرین, سوڈان, مورکو سے ورش 2020 میں کوٹنیتک سمبندھ استھاپت کر لیے. ان عرب دیشوں نے اسرائیل سے کیوں سمبندھ استھاپت کیے اس کے بارے میں الگ الگ وچار ویکت کیے جا رہے ہیں, مگر ایک بات تو طے ہے کہ اب تک جتنے بھی عرب دیشوں یا سنگٹھنوں نے اسرائیل سے سمبندھ استھاپت کیے ہیں آخرکار انہیں پچھتانا ہی پڑا ہے. کیمپ ڈیوڈ سمجھوتا, عرب گھاٹی سمجھوتا, اوسلو سمجھوتا اس کی اسپشٹ مثالیں ہیں. امارات, بحرین نے دعویٰ تو کیا کہ اسرائیل سے ان کے سمجھوتے کر لینے کی وجہ سے فلسطین کا ویسٹ بینک کا علاقہ اسرائیل کا بھاگ بنائے جانے سے فی الحال بچ گیا, مگر اسرائیل کا کہنا ہے کہ وہ اس علاقے کو ہڑپنے کے اپنے ارادے پر قائم ہے. امریکہ کے راجدوت ڈیوڈ فریڈمین نے کہا کہ ویسٹ بینک کے ولے کا مدعا نرست نہیں, استھگت کیا گیا ہے. اسرائیلی سانسد ڈین ابریل اسرائیل میں جاری راجنیتک سنکٹ کو گہرا قرار دیتے ہوئے کہتے ہیں,
And that was the focus of his attention. For the first few weeks of negotiations, by the time Lieberman put his demands on the table, it was too late for him to kind of retract and refocus his efforts on trying to get a deal with Mr. Lieberman.
یہ سمجھوتے ڈیل آف سینچوری کے تحت کیے گئے, جس کا اعلان 28 جنوری 2020 کو امریکہ کے راشٹرپتی ڈونلڈ ٹرمپ نے امارات, بحرین اور عمان کے راجدوتوں کی موجودگی میں کیا تھا. امریکی کانگریس نے 26 جولائی 2020 کو پرستاؤ پارت کر کے 10 سال کے بھیتر اسرائیل کو 38 ارب ڈالر کی سہایتا دیے جانے کی منظوری دی. حماس نے کہا تھا کہ امریکہ کے اس قدم سے انتراشٹری قانونوں کی دھجیاں اڑانے کے لیے پروتساہن ملے گا. دراصل امریکہ اور اسرائیل اتنا جو ہاتھ پاؤں مار رہے ہیں اس کی ایک وجہ یہ ہے کہ وہ پشچمی ایشیا کے علاقے میں ایسا بدلاؤ لانا چاہتے ہیں کہ اس علاقے کا کنٹرول ان کے ہاتھ میں رہے. یہ کوششیں جارج بش جونیئر کے زمانے سے ہی اپنے چرم بندو پر پہنچ گئی تھی. پورو امریکی ودیش منتری کونڈیلیزا رائز کا بیان ریکارڈ پر موجود ہے کہ نیا مدھیہ پورو جنم لے رہا ہے.
As Thomas Jefferson once wrote, The God that gave us liberty and life gave them to us at the same time. Moral clarity is an essential virtue in our world today. And for 60 years, cynics and skeptics have proven that we have been looking to false choices in the Middle East. They have claimed that we must choose either freedom or stability, either democracy or security. They have said that the United States could either uphold its principles or advance its policies. But by trying to purchase stability at the price of liberty, we achieved neither. And we saw the result of that on a fine September morning. That is why President Bush has rejected 60 years of false choices in the Middle East. And as he said last week at the International Republican Institute, the United States has a new policy, a strategy that recognizes that the best way to defeat the ideology that uses terror as a weapon is to spread freedom and democracy.
اسرائیل نے امریکہ کی مدد سے یہ کوشش کی کہ فلسطینیوں کو اس حالات میں پہنچا دے کہ وہ اسرائیل کے سامنے پرتیرودھ کرنے کی استھتی میں ہی نہ رہیں, مگر حالات یہ ہیں کہ فلسطینی سنگٹھن اسرائیل کو اس طرح منہ توڑ جواب دے رہے ہیں کہ جھڑپ شروع ہونے کے 48 گھنٹے کے بھیتر اسرائیل فلسطینی سنگٹھنوں سے یدھ ورام کرنے پر مجبور ہو جاتا ہے. اس سب کے پیچھے ایران کی بھومکا پربھاوی ہے, اور اسلامی کرانتی کے ورشٹھ نیتا کے انوسار یہ کام جنرل قاسم سلیمانی نے کیا ہے کہ امریکہ اور اسرائیل کی یوجنا پر پانی پھیر دیا. دوستو, کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے. اختر رضوی کو انمتی دیں.
انت میں مکھیہ سماچاروں کا سارانش ایک بار پھر پیش ہے. ایرانی سنسد سبھاپتی نے پشچمی دیشوں کو چیتاونی دی ہے کہ اگر دباؤ بڑھایا تو تہران کی جوابی کارروائی کے لیے تیار رہیں. انڈونیشیا میں درگھٹنا گرست ویمان کے بلیک باکس کے لوکیشن کا پتہ چل گیا ہے. حشد الشعبی کے چیئرمین پر امریکی پرتیبندھوں سے ناراض بغداد نے کڑی پرتیکریا جتائی ہے, اور عراق میں امریکی سینیہ کارواں پر حملہ ہوا. آشا ہے سبھا کے پروگرام آپ کو پسند آئے ہوں گے. پروگرام کے بارے میں آپ اپنی پرتیکریا ہمارے اس ای میل آئی ڈی پہ بھیج سکتے ہیں, hindi@ws.irib.ir. ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi. فیس بک پر ہمارے پیج کا ایڈریس ہے facebook.com/irib.hindi. اسی کے ساتھ محمد علی قمی اور ساتھیوں کو اجازت دیجیے. شبھ راتری, خدا حافظ.